बिस्मिल्लाहिर्रहमानिर्रहीम। नाज़रीन, मोहम्मद वाले मोहम्मद पर दुरूद व सलाम के साथ साजिद रिज़वी का सलाम कबूल फरमाएं। आज भी हम गुज़श्ता एक हफ़्ते के वाक़यात का जायज़ा लेकर हाज़िर खुद खिदमत हुए हैं प्रोग्राम ज़ाविया निगाह में, और आप सबको खुश आमदीद कहते हैं। हज़्म मामूल ईरान और इलाके के मसाइल के अलावा आलमी मसाइल पर भी गुफ्तगू होगी, और इस सिलसिले में हमने स्टूडियो में भी अपने मौजूद मेहमान को दावत दी है, उनके साथ भी हमारी मसाइल पर जो है वो गुफ्तगू रहेगी। तो आइए सबसे पहले आज के मौजूदात पर एक नज़र डालते हैं। जी नाज़रीन, प्रोग्राम ज़ाविया निगाह में शामिल मौजूदात अपने मुलाहिज़ा फरमाएं। इराक़ की सूरत हाल आपके सामने है और ख़बरों में सर फहरिस्त है इराक के मसाइल के, जहां दाइश से मौसूम बदनाम ज़माना दहशत गर्दों ने मुख्तलिफ इलाकों पर कब्ज़ा करने की कार्रवाई की और वहाँ मुख्तलिफ कस्म के वहशियाना जराइम का इरतकाब किया कि जिनके ख़िलाफ़ इराकी फ़ौज और अवामी फोर्सेस मुसलसल जदोजहद और जिहाद में मसरूफ़ हैं, और मुख्तलिफ शहरों पर उनका कब्ज़ा ख़त्म किया जा चुका है और इराकी फोर्सेस मुसलसल पेशकदमी कर रही हैं। इस सिलसिले में आलमी रहनुमाओं के बयानात और इराक़ की हिमायत में उनके मौक़िफ़ से इस बात की निशानदेही होती है कि सारी दुनिया इस बात पर मुत्तफ़िक है कि दहशतगर्द आलम इस्लाम के लिए ख़तरा बने हुए हैं। पिछले दिनों रहबर इनकलाब इस्लामी ने भी इस सिलसिले में अपने खिताब में इस बात पर ज़ोर दिया कि ये दहशतगर्दी के जिसे आलमी मीडिया और ख़ासतौर पर मगरिब के ज़ेर असर ज़राए इब्लाग शिया और सुन्नी की जंग जाहिर करने की कोशिश कर रहे हैं, शिया और सुन्नी का मसला नहीं है बल्कि ये मसला एक और ही हकीकत को बयान करता है। इस सिलसिले में आइए मुलाहिज़ा फरमाइए रहबर इनकलाब इस्लामी के खिताब पर एक नज़र।
कायद इनकलाब इस्लामी आयतुल्लाह अल-उज़्मा सैयद अली खामेनाई ने फरमाया है कि ईरान इराक के अंदरूनी मामलात में अमरीका की जानिब से किसी भी किस्म की मुदाखलत का सख्त मुखालिफ है। इतवार के रोज़ अदलिया के आला अहदेदारों के इज्तिमा से खिताब करते हुए कायद इनकलाब इस्लामी आयतुल्लाह अल-उज़्मा सैयद अली खामेनाई ने फरमाया कि इराकी हुकूमत और दीनी क़यादत मुल्क में फितने की आग पर काबू पाने की पूरी तवानाई रखती है। आपने वाज़े किया कि इराक़ में जारी इस फितने और खून खराबे के पसे पर्दा मगरिब की तसल्लुत पसंद ताकतों का हाथ है और अमरीका इसमें सर फहरिस्त है। इराक़ के हालिया पार्लियामानी इंतखाबात में वज़ीर आज़म नूरी अल मालिकी की क़यादत वाले हुकूमत कानून नामी इत्तेहाद की कामयाबी के बाद दुश्मन ने इराक़ के मुस्तक़बिल और जमहूरियत को निशाना बनाया है, क्योंकि एक आज़ाद और जमहूरी इराक़ तसल्लुत पसंद आलमी ताकतों और ख़ासतौर से अमरीका के लिए किसी तौर भी सूदमंद नहीं। इराकी आवाम की भरपूर मुखालफत के बाद सन 2011 में इराक से निकलने वाले अमरीका को इस मुल्क की तरक्की और खुद मुख्तारी और जमहूरियत का सफर बिल्कुल बर्दाश्त नहीं हो रहा। यही वजह है कि इराक में नूरी अल मालिकी की हुकूमत के बरसरे इक्तदार आने नीज इराक और खित्ते के बारे में अमरीका की पॉलिसियों की मुखालफत के बाइस बगदाद के बारे में अमरीका की पॉलिसी अब तखरीबकारी और रखनांदाजी की शक्ल इख्तियार कर गई है। नूरी अल मालिकी हुकूमत अब तक मुल्क में समाजी और इज्तिमाई तआवुन को फ़रोग़ देने की कोशिश करती रही है और कौमी मफादात का तहफ़ उसकी तरजीहात में सर फहरिस्त रहा है। अमरीकियों की नज़र में इराकी हुकूमत की ये पॉलिसी उनके मफादात के साथ मेल नहीं खाती। इराक़ की मौजूदा सूरत हाल इस बात को वाज़े कर देने के लिए काफ़ी है कि अमरीका इराक़ में अपने मफादात की तकमील के लिए हर हरबा इस्तेमाल करने के लिए तैयार है, और यहाँ तक कि उसे दाइश जैसे दहशतगर्द ग्रुप से काम लेने में भी कोई आर महसूस नहीं हो रहा। अमरीका इराक़ की मौजूदा सूरत हाल से फ़ायदा उठाते हुए वज़ीर आज़म नूरी अल मालिकी हुकूमत पर दबाव बढ़ाने की पॉलिसी पर अमल कर रहा है, ताकि इराक़ को अपने सियासी तसल्लुत मिलाकर बगदाद में अपनी कठपुतली हुकूमत कायम की जा सके। अमरीका दाइश और साबिक बास पार्टी के बचे कुछ अनासिर की मुश्तरक साजिश को शिया सुन्नी जंग बनाकर पेश करने की भी कोशिश कर रहा है, ताकि इराक़ की नई हुकूमत की निगरानी की गरज से अपनी फ़ौजी मौजूदगी का जवाब पेश किया जा सके। इसी पॉलिसी के तहत अमरीका ने 300 के करीब फ़ौजी मुशीर इराक़ भेजने का ऐलान किया है, जबकि 6000 से ज़्यादा अमरीकी फ़ौजी पहले ही इराक़ में मौजूद हैं। तजर्बे से साबित है कि अमरीका अपने साम्राज्य मफादात की तकमील की गरज से दहशतगर्दी को बतौर हथकंडा इस्तेमाल करने और इस्लामी फ़िरकों के दरमियान फूट डालने समेत किसी भी हरबे से काम लेने में कोई आर महसूस नहीं करता। जैसा कि कायद इनकलाब इस्लामी ने फरमाया है कि इराक़ में शिया सुन्नी की जंग नहीं बल्कि फितना परवर अनासिर इस मुल्क की आज़ादी और खुदमुख्तारी पर यकीन रखने वाले सुन्नियों के भी उतने ही दुश्मन हैं जितने वो शिया मुसलमानों के दुश्मन हैं।
ناظرین، عراق کی صورتحال کے تناظر میں رہبر انقلاب اسلامی کا نقطہ نظر آپ نے تفصیلی رپورٹ میں ملاحظہ فرمایا، اور اب ایک اور موضوع پر ہم نظر ڈال رہے ہیں۔ آپ کے علم میں ہوگا کہ ایران میں اسلامی انقلاب کی کامیابی کے بعد ہی امریکہ نے ایران پر اقتصادی پابندیاں عائد کی تھیں، اور یہ غیر انسانی اور یک طرفہ پابندیاں آج تک جاری رہیں، اور ان پابندیوں کی زد میں ایسی چیزیں بھی شامل ہوئیں کہ جو حیاتی اور انسانی کرامت اور انسانی زندگی سے تعلق رکھتی تھیں، ادویات سے لے کر فاضل پرزجات ہوائی جہازوں کے۔ جی ہاں، اس سلسلے میں جو پیش رفت ہوئی ہے وہ یہ کہ حالیہ مذاکرات کے نتیجے میں امریکہ اور مغربی ممالک اس بات پر بالآخر مجبور ہو گئے ہیں کہ وہ ایران پر سے بعض پابندیوں کو اٹھائیں اور بعض پابندیاں نرم کریں۔ چنانچہ اسلامی جمہوریہ ایران میں سول ہوائی جہازوں کے فاضل پرزجات کی پہلی کھیپ پچھلے دنوں ایران پہنچی ہے۔ ملاحظہ کیجیے اس سلسلے میں ہمارا یہ تبصرہ۔
جنیوا معاہدے کے تحت ایران کے خلاف عائد کی جانے والی پابندیوں میں بتدریج کمی کے عمل میں غیر ملکی بینکوں میں روکی گئی تیل کی فروخت کی رقومات کی ادائیگی، پیٹروکیم مصنوعات اور قیمتی دھاتوں کی خرید و فروخت، نیز ہوائی جہاز کے فاضل پرزجات کی فراہمی بحال کرنا شامل ہیں۔ ایران کے رضاکارانہ اقدامات کے جواب میں کیے جانے والے ان اقدامات کا مقصد ایران اور 5+1 گروپ کے درمیان جامع جوہری معاہدے کے حصول کے لیے ماحول کو سازگار بنانا ہے۔ البتہ قابل غور بات یہ ہے کہ ایران کے خلاف امریکہ کے مخاصمانہ اقدامات صرف اس کی جوہری سرگرمیوں تک محدود نہیں ہیں۔ ان کا آغاز 30 سال پہلے اس وقت ہوا تھا جب امریکہ نے ایران میں اسلامی انقلاب کی کامیابی کے بعد اپنے بینکوں میں موجود ایران کے اثاثے منجمد کر دیے تھے۔ امریکہ نے 8 سالہ جنگ کے دوران عراقی ڈکٹیٹر صدام کی حمایت کر کے بزوم خیش ایران کا اقتصادی محاصرہ اور اس کے گرد گھیرا تنگ کر دیا تھا۔ جنگ کے خاتمے کے بعد بھی امریکہ نے ایران پر دہشت گردی کی حمایت کے الزامات لگا کر اس کے خلاف بعض پابندیاں عائد کر دی تھیں۔ اگست 1997 میں امریکہ نے قانون پاس کر کے ان ممالک پر بھی پابندیاں عائد کرنے کا اعلان کیا جو ایران کے ساتھ ان اشیاء کی تجارت کریں گے جن پر امریکہ نے پابندی عائد کر رکھی ہے، لیکن 3 سال کے بعد اس وقت کی امریکی وزیر خارجہ میڈلین البرائٹ نے 1953 میں ایران کے منتخب وزیر اعظم محمد مصدق کی حکومت کے خلاف بغاوت میں امریکی کردار کا اعتراف کرتے ہوئے ایرانی عوام سے معذرت طلب کی۔ بعد ازاں کلنٹن انتظامیہ نے ایران سے پستے اور خاویار فش کی درآمد پر عائد پابندی اٹھانے کا اعلان کیا، لیکن سن 2003 میں امریکی حکام نے جوہری سرگرمیوں کا بہانہ بنا کر ایران کے خلاف پابندیوں میں مزید اضافہ کر دیا، اور امریکی محکمہ خزانہ نے متعدد ایرانی بینکوں کے ساتھ لین دین پر پابندی عائد کر دی۔ سن 2008 میں جب براک اوباما نے اقتدار سنبھالا تو ایران کے خلاف اقتصادی پابندیوں کے ایک نئے دور کا آغاز ہوا۔ امریکہ نے پابندیوں کے ہتھ کنڈے پر بھروسہ کرتے ہوئے گزشتہ 10 برس کے دوران اس بات کی بھرپور کوشش کی ہے کہ ایران کو اقتصادی ترقی اور پرام جوہری سرگرمیوں سے باز رکھا جائے، لیکن امریکی حکمرانوں کے تخمینوں اور اندازوں کے برخلاف پابندیوں کا عمل بھی ایران کو امریکہ کے ناجائز مفادات کے مطابق اپنی پالیسیوں میں تبدیلی لانے پر مجبور نہیں کر سکا۔ امریکہ نے اس دور باطل میں ہوائی جہازوں اور گاڑیوں کے فاضل پرزجات کی فراہمی کے ساتھ ساتھ کنسٹرکشن اور میڈیکل آلات کی فروخت پر بھی پابندیاں عائد کر دی تھیں۔ البتہ امریکیوں نے ان پابندیوں کا براہ راست اعلان کرنے سے گریز کیا، کیونکہ یہ پابندیاں غیر قانونی ہی نہیں بلکہ بین الاقوامی ضابطوں کے بھی منافی تھیں، کیونکہ کسی بھی ملک کی شہری ہوا بازی کی صنعت پر پابندیوں کے نتیجے میں متعدد مشکلات پیدا ہوتی ہیں، جن میں ہوائی جہازوں کا فرسودہ ہونا اور ایئر ٹریفک سیفٹی جیسے معاملات میں کمی شامل ہے۔ لہذا امریکہ کے اس غیر انسانی اقدام کے نتیجے میں عام مسافروں کی زندگیوں کو خطرات لاحق ہو گئے، اور بہت سے فضائی حادثوں میں قیمتی انسانی جانیں ضائع ہو گئیں۔ اگرچہ امریکہ نے اس شعبے پر عائد پابندیوں کے خاتمے کا عمل بہت دیر سے شروع کیا ہے، تاہم یہ کہا جا سکتا ہے کہ اس اقدام سے ماضی کی غلطیوں کے اعادے کو روکا جا سکتا ہے۔ البتہ ابھی غیر قانونی پابندیوں کے مکمل خاتمے کی جانب امریکہ کو طویل سفر طے کرنا ہوگا۔
ناظرین، اب رخ کرتے ہیں پاکستان کا، کہ جہاں پچھلے دنوں یہ خبر آئی کہ وہاں اہل سنت علماء نے اور مفتیوں نے تکفیریت کے خلاف واضح طور پر فتویٰ صادر کیا ہے۔ تکفیریت نے پاکستان کو بے پناہ نقصان پہنچایا ہے، اور اس سلسلے میں جو اعداد و شمار سامنے آتے ہیں اگر ان کا مطالعہ کیا جائے اور اگر وہ صحیح مان لیا جائے تو یہ نقصان بے انتہا ہے، اور اس میں جانی نقصان کا کوئی اندازہ ہی نہیں لگایا جا سکتا۔ بہرحال یہ فتویٰ آنے کے بعد علماء کرام کی کیا ذمہ داری بنتی ہے اور دانشور طبقہ جو ہے وہ اس سے کیا فائدہ اٹھا سکتا ہے؟ آئیے اس سلسلے میں پاکستان کے اہل سنت عالم دین اور معروف اسکالر جناب جاوید اکبر ساقی کیا فرماتے ہیں، ملاحظہ کیجیے۔
میں سوچتا ہوں کہ علماء اہل سنت نے اور پاکستان سنی اطاعت کونسل کے مفتیان نے جو فتویٰ دیا ہے وہ بالکل درست فتویٰ دیا ہے۔ یقیناً اس وقت دہشت گردی کی وجہ سے پورا پاکستان جو ہے اور اس کی عوام جو ہے وہ پریشانی کے عالم میں ہے، اور یقیناً کوئی بھی باشعور مسلمان یا کوئی بھی باضمیر انسان جو ہے وہ دہشت گردی جیسے فعل کو درست قرار نہیں دے سکتا۔ ایسے عالم میں آج ہم ان لوگوں کو چاہیے کہ جو اس راہ سے بھٹک چکے ہیں ان کو رائے راست پہ لانے کے لیے علماء کرام کو مین کردار ادا کرنا چاہیے۔ علماء کرام کو چاہیے کہ وہ اپنے ماننے والوں کو، اپنے پیروکاروں کو دہشت گردی کے حوالے سے آگاہ کریں کہ یہ نقصان دہ ہے، یہ کسی صورت میں بھی ہمارے ملک اور ہمارے دین کے مفاد میں نہیں ہے۔ یقیناً اس سے انسانی جانوں کا ضیاع ہوتا ہے، انسانی جانیں بڑی قیمتی ہیں، انسانی جانوں کے نقصان سے پوری دنیا میں جو ہے وہ اسلام کی بدنامی ہوتی ہے۔ تو اس حوالے سے میں سمجھتا ہوں کہ مفتیان دین کا جو فتویٰ ہے وہ درست ہے اور بڑا اچھا اور احسن عمل ہے۔ یقیناً اس پر عمل درآمد اگر کریں اور اس کے ماننے والے اگر اس پہ، تو یقیناً اس کے دہشت گردی کے خلاف اچھے اثرات مرتب ہو سکتے ہیں۔ ہماری پاک آواز ہے، عوام کی بڑی امیدیں ہیں، یہ عوام کی ہی خواہش پر فوج نے آپریشن شروع کیا ہے اور یقیناً اس کو پوری قوم کی تائید حاصل ہے۔ اور یقیناً مفتیان اہل سنت نے جو فتویٰ دیا ہے یہ وقت کی ضرورت تھی اور آج اس پر پوری قوم جو ہے وہ عمل درآمد کر رہی ہے اور اس پہ وہ پوری طرح کاربند ہے۔ یقیناً اس کے اچھے اثرات مرتب ہوئے ہیں اور یقیناً جو لوگ ایک ابہام کا شکار تھے ان کے ذہنوں میں جو مختلف سوالات اٹھتے تھے وہ سوالات جو ہے وہ ختم ہو گئے ہیں۔ اور یقیناً مفتیان اہل سنت نے واضح کیا کہ دہشت گردی کوئی بھی مذہب، کوئی بھی دین اس کی اجازت نہیں دیتا، یہ اسلام دشمن قوتوں کی کاروائی ہے جو مسلمانوں میں یا دیگر مقامات پر جو دہشت گردی کرتے ہیں وہ مسلمان نہیں ہو سکتا۔ مسلمان کسی بھی، اسلام جو ہے وہ کسی بھی بے گناہ کی جان لینے کا تصور بھی نہیں کر سکتا کہ جائے کہ مسلمان مسلمان کا قتل عام کرے۔ تو یقیناً اس کے اثرات اچھے مرتب ہوئے ہیں فتوے سے اور پاک افواج کے ساتھ اس وقت پوری قوم شانہ بشانہ شامل ہے۔ پوری قوم کی جو دعائیں ہیں وہ اپنی افواج کے ساتھ ہیں، پاک افواج کے ساتھ پوری قوم کھڑی ہے اور یقیناً ہماری افواج جو ہے وہ اس آپریشن میں کامیاب ہوں گی۔
ناظرین، پاکستان سے رخ کرتے ہیں بحرین کا، کہ جہاں پچھلے کئی سالوں سے آزادی اور جمہوریت کے حق میں مظاہرے ہو رہے ہیں۔ پچھلے دنوں بحرین کے عوام نے ایذا رسانی اور تشدد کے خلاف وسیع مظاہرہ کیا اور احتجاجی دھرنا دیا۔ عام طور پر مخالفین کو سیکورٹی فورسز جیلوں میں لے جاتی ہیں، ان پر کسی قسم کا مقدمہ چلائے بغیر ان کو قید رکھا جاتا ہے اور انہیں طرح طرح کی ایذائیں دی جاتی ہیں، اور اسی ایذا رسانی کے خلاف بحرینی عوام نے پچھلے دنوں مناما میں اقوام متحدہ کے دفتر کے سامنے ایک دھرنا بھی دیا۔ ملاحظہ فرمائیے اس سلسلے میں ہماری یہ تفصیلی رپورٹ۔
بحرین کے عوام نے عالمی یوم انسداد ایذا رسانی کے موقع پر ملک گیر مظاہرے کیے ہیں اور ملک پر مسلط شاہی حکومت کی جیلوں میں بند ان قیدیوں کے ساتھ یکجہتی کا اعلان کیا ہے جنہیں پولیس اور سیکورٹی فورس کے تشدد کا نشانہ بنایا جاتا رہا ہے۔ بحرین کے عوام ہر سال 26 جون کو عالمی یوم انسداد ایذا رسانی کے موقع پر ملک بھر میں مظاہرے اور قیدیوں کے خلاف تشدد بند کرنے کا مطالبہ کرتے ہیں۔ بحرین کی سیکورٹی فورس کے اہلکاروں نے، جنہیں سعودی عرب کے فوجیوں کی حمایت حاصل ہے، قیدیوں پر تشدد بند کرنے کا مطالبہ کرنے والے پرامن مظاہرین کے خلاف طاقت کا بیجا استعمال کیا اور انہیں منتشر کرنے کے لیے اشکاور گیس کے گولے پھینکے اور بعد ازاں ربر کی گولیوں کا آزادانہ استعمال کیا۔ بحرین کی شاہی حکومت کی جیلوں میں تشدد اور ایذائیں سہ کر رہا ہونے والے بعض افراد نے 26 جون کو لندن میں بھی اسی طرح کا ایک مظاہرہ کیا، جس میں انہوں نے جیل میں اپنے اوپر ڈھائے جانے والے مظالم اور شکنجوں کی تفصیلات بیان کی۔ بحرین کے عوام کی ایک بڑی تعداد نے دارالحکومت مناما میں اقوام متحدہ کے نمائندہ دفتر کے سامنے بھی دھرنا دیا اور عالمی اداروں سے مطالبہ کیا کہ وہ قیدیوں کے خلاف تشدد بند کرانے کے لیے سعودی عرب کی حمایت یافتہ شاہی حکومت پر دباؤ ڈالے۔ دوسری جانب بحرین کے انجمن انسانی حقوق کے سربراہ یوسف ربی نے شاہی حکومت کے مخالفین کے خلاف پولیس اور سیکیورٹی اداروں کے تشدد اور ایذا رسانی کی شدید الفاظ میں مذمت کی ہے۔ انہوں نے اپنے ایک بیان میں کہا ہے کہ شاہی حکومت مخالفین کے خلاف منظم طریقے سے تشدد کا ارتکاب کر رہی ہے، جس کا مقصد جمہوریت کے حامیوں کے حوصلے پست کرنا ہے۔ انسانی حقوق کے لیے کام کرنے والوں نے مطالبہ کیا ہے کہ حکومت بحرین انسانی حقوق کی پاسداری کے ساتھ ساتھ عوامی مطالبات پر توجہ دے اور مخالفین کے خلاف تشدد اور ایذا رسانی کا سلسلہ فوری طور پر بند کر دے۔ انسانی حقوق کے کارکنوں نے یہ بھی مطالبہ کیا ہے کہ حکومت بحرین قیدیوں اور ان کے اہل خانہ سے آزادانہ ملاقات اور گفتگو کی بھی اجازت دے۔ واضح رہے کہ ایذا رسانی پر پابندی سے متعلق 1949 کے جنیوا کنونشن میں کہا گیا ہے کہ کسی بھی صورت میں تشدد اور ایذا رسانی سے کام لینا جائز نہیں ہے۔
ناظرین، ایک بار پھر خیر مقدم ہے آپ کا زاویہ نگاہ میں۔ جی ہاں، اور اب ہمارے پروگرام کا آخری موضوع، پاکستان میں دہشت گردی کے خلاف فوجی آپریشن۔ اس سلسلے میں ہم نے اپنے اسٹوڈیو میں دعوت دیے سیاسی امور کے ماہر جناب گلشن نقوی صاحب کو، خوش آمدید کہتا ہوں میں آپ کو۔
شکریہ آپ کا بہت بہت۔
گلشن نقوی صاحب، پاکستان پچھلے کئی برسوں سے جو ہے وہ دہشت گردی کا نشانہ بنا ہوا ہے، اور دہشت گرد کراچی سے لے کر خرلاچی تک شمالی علاقوں میں اور شہری علاقوں میں ہر جگہ دندناتے پھر رہے ہیں، اور ان کو کوئی روکنے والا نظر نہیں آتا بظاہر، اگرچہ ان کے خلاف محدود پیمانے پر کاروائیاں بھی ہوتی رہی ہیں، ان کی گرفتاریاں بھی عمل میں آتی رہی ہیں، لیکن اس کے ساتھ ساتھ ہم یہ بھی دیکھتے رہے کہ وہ جیلوں سے چھوٹتے بھی رہے اور جیلوں سے فرار بھی ہوتے رہے بڑی تعداد میں، اور اس قسم کے واقعات ایک دو نہیں بلکہ کئی ہیں۔ لیکن ابھی حال ہی میں سننے میں آیا ہے کہ پاکستان کی مسلح افواج نے باضابطہ طور پر دہشت گردوں کے خلاف آپریشن شروع کیا ہے شمالی علاقوں میں، وزیرستان شمالی اور جنوبی کا علاقہ جو ہے وہ خاص طور پر اس آپریشن کے زد میں ہے۔ تو مجھے یہ جاننا چاہوں گا کہ اس کی ضرورت اتنے عرصے کے بعد یا حالات میں ایسی کون سی تبدیلی آئی کہ فوج نے جو ہے وہ کارروائی کرنے کو اپنا فریضہ جانا یا اس کو اپنی ترجیح قرار دیا؟
جی، آپ نے درست فرمایا کہ پاکستان میں دہشت گردی کا سلسلہ جو ہے یہ کئی عشروں سے جاری ہے، خاص طور پر 11 ستمبر کے واقعات کے بعد جو امریکہ نے کارروائی کی خطے میں، اور افغانستان پر قبضہ کر لیا اور عراق پر قبضہ کر لیا، تو اس کے بعد ہم نے دیکھا کہ خطے میں مسلسل دہشت گردی میں اضافہ ہوا، جس کی زد میں خود پاکستان بھی آیا۔ اگرچہ پاکستان میں اس سے پہلے بھی مجاہدین کے نام سے جو پاکستان سے افراد افغانستان بھیجے جاتے رہے تھے، اور پھر اس کے نتیجے میں افغانستان سے بہت سارا اسلحہ پاکستان اسمگل ہوا، اور بہت سارے وہاں کے جو افراد تھے افغان باشندے وہ پاکستان میں منتقل ہوئے اور وہ اسلحہ وہاں پر لے کر آئے ساتھ، تو اس کے نتیجے میں دہشت گردی کا سلسلہ ایک لامتناہی سلسلہ دہشت گردی کا شروع ہو گیا۔ لیکن 11 ستمبر کے واقعے کے بعد اس میں بے تحاشا اضافہ ہوا خطے کے تقریباً تمام ممالک میں، اکثر ممالک میں، اور خاص طور پر پاکستان میں بھی اس میں شدت آئی۔ اور جب امریکہ نے دیکھا کہ افغانستان میں اس کو شکست ہوئی اور عراق میں بھی اس کو شکست ہوئی، تو اس نے بہت زیادہ توجہ دینی شروع کر دی پاکستان میں جو دہشت گرد گروہ تھے ان پر، یا جو دہشت گرد نہیں تھے ان کو دہشت گرد اس نے پروان چڑھایا بعض افراد کو، جن میں طالبان کا گروہ بھی سر فہرست ہے۔ طالبان کو پروان چڑھانے میں خود امریکہ اور سعودی عرب کا کردار جو ہے یہ نمایاں بھی ہے اور مسلم بھی ہے، یعنی یہ سب لوگ اسے تسلیم بھی کرتے ہیں۔ تو ضرورت تھی اس بات کی کہ اس گروہ کے خلاف کارروائی کی جاتی، بلکہ تمام جتنے بھی دہشت گرد گروہ ہیں ان کے خلاف کارروائی کی جاتی پاکستان میں۔ لیکن ہم نے دیکھا پاکستان کی تاریخ میں کہ پاکستان کی تاریخ کو اگر ہم غور سے دیکھیں تو اس میں ہمیں کوئی ایسی مستحکم حکومت ہی نظر نہیں آتی ہے۔ پاکستان کی تاریخ میں جو حکومتیں بھی برسر اقتدار رہی ہیں زیادہ تر فوجی عامر جو ہیں وہ برسر اقتدار رہے ہیں زیادہ عرصہ، اور اس کے علاوہ جمہوری حکومتیں جو برسر اقتدار آئیں تو ان کو بھی وہ استحکام حاصل نہیں تھا جو ہونا چاہیے تھا۔ اس کے علاوہ اگر دیکھیں پاکستان کی عدلیہ جو ہے وہاں کے جج جو ہیں اس وقت خود ان کو تحفظ حاصل نہیں ہے۔ अगर वो वाकई किसी दहशत गर्द को सज़ा देना चाहते हैं तो ख़ुद उनको दहशत गर्दों की तरफ से धमकियां मिलती हैं, तो ज़ाहिर है कि ऐसी सूरत में खुद जज जो है वो भी फैसला देते हुए जो है वो उसकी ज़बान जो
हिचकिचाते
है
हैं
वो लड़खड़ाती है।
जी।
इसके अलावा पुलिस का अगर आप निज़ाम देखें पाकिस्तान में, तो वो भी ना सिर्फ ये कि काबिले रश्क नहीं है, बल्कि मैं समझता हूँ कि मजमूई तौर पर जो पुलिस की सूरत हाल है और जो पुलिस अहलकार हैं उनकी कोई काबिले तारीफ वो पोजीशन में
कारगर्दी
नहीं
नहीं
है
है
जी, नहीं है। तो इस सारी सूरत हाल को अगर देखें तो दहशतगर्दी का परवान चढ़ना जो है जहाँ पर ये एक फितरी एक अमल भी समझा जा सकता था पाकिस्तान में, लेकिन उस पर मुस्तजाद ये हुआ कि अमेरिका की उसको शह मिली, सऊदी अरब के रियाल वहाँ पर आए, अमेरिका के जो है वो डॉलर वहाँ पर आए, तो जिसके नतीजे में इन दहशतगर्दों को जिनके पास आप देखें खाने के लिए रोटी नहीं हुआ करती थी, ये दूसरे लोगों से मांग मांग कर जो है वो खाना खाया करते थे। अब खुद इनके पास गाड़ियां हैं, अब इनके पास बंगले हैं, अब ये लोग बहुत मालदार हो चुके हैं, तो ये कहाँ से हुआ है? ये
सही।
आलमी ताकतों की जो माली हिमायत है उसी के नतीजे में है। तो मैं ये कहना चाहता हूँ कि अमरीका की हिमायत की वजह से और सऊदी अरब की हिमायत की वजह से पाकिस्तान में दहशतगर्दी बहुत ज़्यादा बढ़ गई, हत्ता कि फ़ौज भी शायद कुछ अर्सा कबल ऑपरेशन करना चाहती थी लेकिन उसने सब्र से काम लिया, यहाँ तक कि खुद फ़ौजियों पर इन दहशतगर्दों ने हमले किए
सही।
लेकिन पाक फ़ौज ने इसके बावजूद भी सब्र व तहम्मुल और जब्त और बुर्दबारी का उसने सबूत दिया। लेकिन अब बात उस मरहले पर पहुंच गई है कि इन दहशतगर्दों ने हत्ता के एयरपोर्टों पर हमले करने शुरू कर दिए हैं, मुसाफिरों पर हमले करने शुरू कर दिए हैं और किसी को भी ये माफ़ नहीं करते हैं। हत्ता आप देखें कि कराची पर जो वाकया कराची एयरपोर्ट पर जो
जी
इन्होंने हमला किया, तो कहने वाले ये कहते हैं, सियासी मुबस्सिर ये कहते हैं कि इनका हदफ सिर्फ एक मामूली वाकया करना नहीं था दहशतगर्दी का, जैसे कि दूसरे शहरों में या दूसरे मकामात पर ये करते रहे हैं, बल्कि ये लोग चाहते थे कि खुद एयरपोर्ट पर कब्ज़ा करें, उसके बाद उसका दायरा जो है वो वसीतर करें और सूरत हाल वहाँ तक ले जाएं जो हमें आज इराक में नज़र आ रही है।
जी गुलशन साहब, यहाँ मैं आपको ये पूछना चाहूँगा कि आपने रोशनी डाली इस सिलसिले में कि पाकिस्तानी फ़ौज ने सब्र और तहम्मुल का मुजाहरा किया, लेकिन बाज़ तजिये और तबसरे ये हैं कि इसमें बाज़ ऐसे अनासिर भी मुलव्विस रहे हैं कि जो दहशतगर्दों के हमदर्द थे, जो फ़ौज में भी नफूज कर चुके हैं, फ़ौजी इदारों में भी नफूज कर चुके हैं और हुकूमती मराकज़ में बैठे हुए हैं। यही वजह थी कि अब तक दहशतगर्दों के मुसलमा इकदाम के ख़िलाफ़ उनके खुल्लम खुल्ला पाकिस्तान के सरकारी इदारों के खिलाफ कार्रवाइयाँ होने के बावजूद भी जो है फ़ौज और वफाकी इदारे, हुकूमत और या सरकारी इदारे जो हैं उनकी तरफ से जो है कोई ठोस रद्दअमल देखने में नहीं आया। यानी आप ये कहना चाहते हैं कि पाकिस्तानी फ़ौज बर्दाश्त करती रही, हुकूमत बर्दाश्त करती रही इनके इनको दहशतगर्दों को, और उसके बाद इनको मौका देती रही कि वो खुद अपने इकदाम से पशेमानी का इजहार करें, या नहीं, या खुद ऐसे अनासिर भी मुलव्विस थे कि जो इनको शह दे रहे थे, इनकी हिमायत भी कर रहे थे, इनकी पुष्पनाई भी कर रहे थे और इनके वजूद से फायदे भी उठा रहे थे।
जी मैं ये कहना चाहता हूँ कि फ़ौज बहसियत एक इदारे के जो है वो सब्र व तहम्मुल का मुजाहरा करती रही, अगरचे यकीनन हर इदारे में कुछ ऐसे अफराद होते हैं जो काली भेड़े
भेड़े
जो हैं
कहलाते हैं
वो
जी
हर
हाँ।
जगह मौजूद होती हैं, उनकी बात मैं नहीं कर रहा हूँ। मैं ये कहना चाहता हूँ कि फ़ौज बहसियत एक मजमू एक इदारा जो है, चूँकि आप जानते हैं कि पाकिस्तान की फ़ौज जो है वो दुनिया की 7वीं बड़ी फ़ौज है और बहुत मुनज़्ज़म फ़ौज है, और वो चाहे तो ये तालिबान दहशतगर्द जो हैं वो उसके सामने डट नहीं सकते हैं, ठहर नहीं सकते हैं, और ये कार्रवाई जो उन्होंने शुरू की है पाकिस्तानी अवाम ये तवक्को रखते हैं कि ये कार्रवाई कामयाबी के साथ हमकिनार होगी और पाकिस्तान से दहशतगर्दी का खात्मा होगा, लेकिन बहरहाल इसमें तवील एक बहस है, तो कामयाबी तो होगी। आप मैं ये कहना चाहता हूँ कि पाकिस्तान में फ़ौज जो है वो जैसे ऑपरेशन कर रही है ज़रब अज़ब के नाम से, तो यकीनन कोई यानी दहशतगर्दों की यह हैसियत और ये मकाम नहीं है तालिबान का कि वो पाकिस्तानी फ़ौज के सामने डट सकें और दहशतगर्दी का खात्मा ना हो, लेकिन उसके साथ साथ अगर पाकिस्तानी हुकूमत वाकई मुल्क से दहशतगर्दी का खात्मा करना चाहती है तो मैं ये समझता हूँ कि सिर्फ फ़ौज के इस ऑपरेशन से ये दहशतगर्दी हमेशा के लिए पायदार तौर पर जो है वो ख़त्म नहीं हो सकती है, उसके लिए बहुत सारे और भी काम अंजाम देना पड़ेंगे।
सही।
उसके
जी मैं यहाँ पे पूछना चाहूँगा, आपने अपने मेरे पहले सवाल के जवाब में सऊदी अरब और अमेरिका के जानिब इशारा किया कि इनकी हिमायतों से, इनकी मदद से ये फिक्र जो वजूद में आई दहशतगर्दी की, यानी तालिबान दहशतगर्द थे नहीं थे, तालिबान को दहशतगर्द बनाया गया। ये बताइए कि ये हम देखते हैं कि पाकिस्तान, इराक, शाम और इसके बाद अफ्रीकी ममालिक में जहाँ बोको हराम और इसी तरह की दूसरी तंजीमें वजूद में आ रही हैं, सबके नज़रियाती जो मरकज़ है सबका, जहाँ जो उनकी तग़ज़िया जहाँ से होते हैं, जहाँ से उनको फिक्री मवाद फराम किया जाता है, वो है सऊदी अरब। सऊदी अरब के मुफ्तियों से ये मुतासिर हैं। सऊदी अरब के मुफ्ती वो हैं कि जो इसराइल के ख़िलाफ़ फतवा देते हुए जिनके ज़बानें खुश्क हो जाती हैं और उनके कलम जो हैं वो टूट जाते हैं, लेकिन वो हिजबुल्लाह के ख़िलाफ़ फतवा देने में उनको कोई यार नहीं आता। वो शाम में शामी अवाम के ख़िलाफ़ फतवा सादिर करते हैं और जिहाद का हुक्म देते हैं, उसके साथ साथ उनके और भी बेहुदा किस्म के फतवे आते हैं, जैसे जिहादुन्निकाह वाली उन्होंने इस्तिलाह इस्तेमाल करी और जिनसी तस्कीन के लिए उन्होंने शामी लड़कियों को, शामी ख्वातीन को जो है वो उनका जवाज का फतवा फराम किया। ये कब तक चलता रहेगा? क्या इन लोगों की कमर तोड़ने के लिए क्या सिर्फ दहशतगर्दों को, जैसा कि आपने भी इशारा किया कि आर्मी की कार्रवाई जो है वो काफ़ी नहीं होगी, क्या सऊदी अरब के असर रसूख को, उनके मुफ्तियों के असर रसूख को कम करने की भी जो है वो वहाँ ज़रूरत है इस सिलसिले में?
जी बिल्कुल ज़रूरत है। मैं ये समझता हूँ कि बुनियादी ज़रूरत पाकिस्तान में जो है दहशतगर्दी के खात्मे के लिए वो ये है कि वहाँ पर खालिस इस्लामी मुहम्मदी जो है उसे मुतारिफ़ कराया जाए, जैसा कि बानी इनकलाब इस्लामी हज़रत इमाम खुमैनी रहमतुल्लाह अलैह ने भी फरमाया है कि इस्लाम नाब मुहम्मदी, जो उन्होंने इस्तेलाह
खालिस इस्लामी मुहम्मद
जी। तो ये फ़िक्र जो है तालिबान की, खुद फ़िक्र जो है ये बुनियादी तौर पर ये दहशतगर्दाना फ़िक्र है। इस फ़िक्र का कला कमा करने की ज़रूरत है, इस फ़िक्र का खात्मा करने की ज़रूरत है, और इसके लिए मैं ये समझता हूँ कि उलमा को आगे आना चाहिए, पाकिस्तानी मीडिया को आगे आना चाहिए। ख़ास तौर पर हम देखते हैं कि पाकिस्तानी मीडिया जो है उसमें बहुत सारे अब निजी चैनल जो हैं बहुत सारे खुल गए हैं, तो बजाय इसके कि वो उन लोगों को सामने लेकर आएं मीडिया वाले कि जो मिल्लत इस्लामिया के इत्तेहाद की बात करें और खालिस मुहम्मदी इस्लाम की तरवीज करें, बाद ऐसे लोगों को ले आते हैं जो इंतहाई जाहिल होते हैं, लेकिन उलमा के नाम पर उनको ले आते हैं और वो तकफीरी फ़िक्र जो है वो पाकिस्तानी मीडिया से उसकी तरवीज कर रहे होते हैं। तो पाकिस्तान से दहशतगर्दी के खात्मे के लिए बहुत सारे अमूर चाहिए, उनमें से एक ये भी है कि पाकिस्तानी मीडिया जो है वो बहुत सारी हाशिए की बातें करता है, बहुत सारी ऐसी बातें वो उनकी तरवीज करता है कि जिनकी पाकिस्तानी मुआशे को ज़रूरत ही नहीं है, बल्कि बाज़ ऐसी बातें जो हैं वो मंजरे आम पर लेकर आता है कि जो पाकिस्तानी अवाम के लिए नुकसानदेह हैं। उनके बजाय उस मीडिया को चाहिए कि खुद जो, जैसे कि अभी थोड़ी देर पहले ज़िक्र हो रहा था कि सुन्नी उलमा ने, अहले सुन्नत उलमा ने, पाकिस्तान के अहले सुन्नत उलमा ने वहाँ पर तकफीरियत के ख़िलाफ़ फतवा दिया है, तो ख़ुद ऐसे उलमा को आगे लाया जाए ताकि वो इत्तेहाद की बात करें, और तमाम मसालिक के उलमा को वहाँ लाया जाए ताकि इत्तेहाद की बात हो, और ये फ़िक्र जो है सलफ़ी फ़िक्र जो है और ये दहशतगर्दाना फ़िक्र, वहाबियत की फ़िक्र जो है जो सऊदी अरब से निकल कर पाकिस्तान पहुँची है और पाकिस्तान में दहशतगर्दी का बहुत बड़ा जो है सबब बनी है, उसके ख़ात्मे की ज़रूरत है।
जी अच्छा, मैं अमेरिका के किरदार की तरफ आऊँगा कि रहबर इनकलाब इस्लामी ने अपने हालिया ख़िताब में जो है इराक़ के हवाले से कहा है कि हम इराक़ में अमरीकी मुदाखलत के सख्त मुखालिफ हैं और इस बात पर हरगिज़ जो है वो राज़ी नहीं है और हमें तशवीश है। इसमें कोई शक नहीं कि इस वक्त दुनिया भर में जहाँ कहीं भी दहशतगर्दी हो रही है, जहाँ कहीं भी दहशतगर्द हथियार उठाए हुए हैं और कहीं वो मुसलमानों के ख़िलाफ़ कार्रवाइयाँ कर रहे हैं, कहीं वो शियों के नाम पर शियों के कत्लेआम कर रहे हैं, कहीं पर वो ईसाइयों का कत्लेआम कर रहे हैं, लेकिन इसके बावजूद आप ये देखें कि अमरीकी जो हैं वो इन मसाइल पर नहायत ही बज़ाहिर सब्र तहमुल और बुर्दबारी और फहमो फरासत का मुजाहरा कर रहे हैं, बहुत ही जो उनके बयानात उनके हुक्काम के आते हैं वो बहुत ही सुलझे हुए और इस टाइप के जैसे गोया के वो दहशतगर्दी को जो है वो जड़ से उखाड़ फेंकना चाहते हैं, लेकिन ज़ूमानी बयानात उनके जो है वो देखने में मिल रहे हैं, इराक़ के हवाले से ख़ास तौर पर सामने आते हैं। मैं पूछना चाहूँगा कि खुद अमरीकियों का जो किरदार है पाकिस्तान में, अभी मसलन उन्होंने फिर कहा है कि हम इस ऑपरेशन में बराह रास्त मुदाखलत नहीं कर रहे हैं, हिस्सा भी नहीं ले रहे हैं, लेकिन पाकिस्तानी फ़ौज की मदद और हिमायत करेंगे और इस सिलसिले में उन्होंने मदद और हिमायत का ऐलान भी किया है, तो ये जो खुला तजाद है इसको आप किस नज़र से देखते हैं?
नहीं, ये तो वाज़ेह सी बात है कि अमरीकी हुकाम के बयानात जो हैं वो मुतजाद होते हैं और उनकी पॉलिसियाँ जो दोखली होती हैं इसमें, तो यानी ये एक ऐसी चीज़ है कि अब जो मुसलमात में शामिल हो चुकी है और इसको بیان کرنا جو ہے وہ بھی گویا کہ ایک بیان شدہ چیز کو بیان کرنے کے مترادف ہے. تو امریکی حکام جو ہیں ان کی پالیسی ہے ہی دوغلی پالیسی ہے, اور یہ صرف پاکستان میں ہی نہیں ہے بلکہ ہر جگہ پر ہے. آپ دیکھیں کہ افغانستان پر انہوں نے جو ہے قبضہ کیا, اور وہاں پر ان کے قبضے کے نتیجے میں حامد کرزئی کی حکومت وہاں پر قائم ہوئی, اور اتنے عرصے تک ان کی حکومت رہی. اب جب کہ وہ وہاں سے جا چکے ہیں تو اب حامد کرزئی جو ہیں وہ اپنے یعنی ان کے بعد وہ دوسرا صدر جو ہے وہ آ رہا ہے, تو اب حامد کرزئی اس بات کا اعتراف کر رہے ہیں کہ افغانستان میں جو دہشت گردی پھیلی ہے وہ امریکیوں نے پھیلائی ہے. حالانکہ یہ لوگ امریکی آئے تھے کہ افغانستان سے دہشت گردی کا ختم کیا جائے, طالبان کو وہاں سے ختم کیا جائے, دہشت گردی کو ختم کیا جائے. عراق میں یہ امریکی جو تھے وہ اسی لیے آئے تھے کہ وہاں سے دہشت گردی کا خاتمہ کیا جائے, اور وہاں پر جو بہرحال انہوں نے کہا تھا کہ عام تباہی پھیلانے والے ہتھیار موجود ہیں یا کیمیاوی ہتھیار موجود ہیں, تو وہ بھی اس جنگ کے بعد نہیں ملے تھے. تو امریکی حکام جو ہیں وہ ان کے ظاہری مقاصد کچھ اور ہوتے ہیں اور پس پردہ مقاصد جو ہیں جی وہ کچھ اور ہوتے
بہت
ہیں.
بہت شکریہ گلشن صاحب, وقت جو ہے یہاں ختم ہو چکا ہے. میں یہاں اپنے ناظرین سے صرف اتنا کہوں گا اپنے اختتامی گفتگو میں کہ بانی انقلاب اسلامی نے بہت پہلے کہا تھا کہ عالم اسلام کے تمام مسائل کی جڑ امریکہ ہے, اور اس میں کسی کو کوئی شک نہیں کرنا چاہیے کہ اس وقت جہاں کہیں بھی دہشت گردی ہو رہی ہے, جہاں کہیں بھی مسائل ہیں, وہ اس کے پیچھے امریکی مفادات ہیں اور امریکی حکام کا شیطانی برین کام کر رہا ہے. اگلے پروگرام تک کے لیے میں آپ سے اجازت چاہوں گا. خدا حافظ.